फिर इसी तरह आठवीं चीज़ है रोज़ा। इसमें तो किसी को शक नहीं है कि रोज़ा किस तरह इंसान के नफ्स पे काबू डालता है और इंसान अपने आप को बिल्कुल अल्लाह ताला के सामने हाजिर पाता है। ताहिर बिन अशूर कहते हैं कि तकवा और परहेजगारी के पुराने असूलों में से अहम तरीन असूल रोज़ा भी है। यानी ये बड़ी पुरानी नेकी है जिससे लोग तकवा लेते हैं, क्योंकि रोज़े में इंसान की शहवत दब जाती है और ख्वाहिशात कंट्रोल में आती हैं। नवीं और आखिरी चीज़ इस किताब के नाते से, हलाल कमाई से पेट को भरना इंसान को तकवा देता है। सारे बोले इस जुमले को। जी, अब लफ्ज़ इसको अपोजिट करके ज़रा इसका अपोजिट भी आप ही बोले। हलाल को हराम कर दें और जहाँ है वहाँ नहीं कर दें। शाबाश। यानी हराम कमाई से पेट भरा हो तो तकवा नहीं आता। कहाँ आएगा? झूठ बोलते हैं आप, तकवा नहीं आएगा वहाँ, सिर्फ आपको रीजनिंग करना आएगा। अल्लामा मुबारकपुरी कहते हैं कि हलाल कमाई से शिकम सैरी, शिकम कहते हैं पेट को, सैर खोना कहते हैं भरना, शिकम सैरी तकवा की बुनियादी ईंट है। और दरअसल तकवा यही है। ये इस जुमले को हाईलाइट कर लें, बल्कि आप अपने हाथ से इसको अलग भी लिखिए कि दरअसल तकवा यही है, और मानिए तो यही है। तकवा के गुनाहों से बचना, हराम से बचना। पेट में हराम डाल रहे हैं तो आप कौन सा तकवा मांग रहे हैं? तकवा क्या है? कि आप अल्लाह के हुक्म को तोड़ने से बच जाएं। इसी तरह इमाम मनावी कहते हैं कि कस्वे हलाल ही असल परहेजगारी है और इसी पर तकवा का दारोमदार है, यही तकवा की असास और बुनियाद है। यानी कस्ब हलाल, तो फिर इस पे अमल क्या होगा? चेक कीजिए अपने मर्दों के साथ। फ़र्ज़ है आपका मेरा, कोई आपको मक्खी नहीं खिला सकता ना, कोई मच्छर मिला खाना नहीं खिला सकता, तो कोई आपको अल्लाह की नाफरमानी की मिली हुई चीज़ नहीं खिला सकता। मुंह नहीं खोलूँगी, वॉमिट कर दूँगी, थूक दूँगी। जम के तो देखिए अल्लाह ज़्यादा दिन भूखा नहीं रखेगा। मैंने किसी से सुनी हुई ये बात, ऐसी बात है, कोई हदीस नहीं है। वो कहते हैं कि बंदे ने एक बात मनवानी हो ना अल्लाह से, रोज़ा रखना शुरू कर दे तो अल्लाह 3 से ज़्यादा रोज़े नहीं रखवाता। नहीं खाना हराम, क्या करूँगी, देखते हैं क्या होता है। आप एक दिन रंग में भंग डाले, दूसरे दिन डाले, तीसरे कहना जाओ नहीं तो ना से, मैंने किसके लिए करना। थोड़े में कनात करें, सब्र कीजिए, शुक्र कीजिए। झूठ बोल के जो काम करते हैं वो भी ठीक नहीं है। तो ये सारी बातें हैं तो चुभते हुए तीर, लेकिन इनके साथ गुजारा तो करना है। वो कहते हैं ना कि सह जा चमन में मेरी तलख नवाई भी, कि जहर भी करता है कभी कारे तरिया की। ये मेरी कड़वी कड़वी बातें सुन लो, कि क्योंकि कभी कभी जहर बंदे के लिए जहर का इलाज बन जाता है। तो अल्लाह ताला से दुआ करते हैं कि हमें तकवा की बेहतरीन कैफियत दे, और वो कैफियत के जिसमें हम अल्लाह ताला से राज़ी भी हों और अल्लाह ताला हमसे भी राज़ी हो। अभी तक जितनी बात हुई इसमें से कोई क्वेश्चन या कोई चीज़ आपके जहन में है जो आप शेयर करना चाहें तो हैंड रेज कीजिए।
ये चीज़ आ रही थी कि हमने कभी अपना मुहासबा ही नहीं किया, तो जो एक चीज़ मुहासबे भी की है कि हमें अपना मुहासबा करना चाहिए कि हमारे अंदर तकवा कहाँ तक है, अगर कैफियत नहीं आ रही तो इसके लिए फिर क्या करना चाहिए। तो मुझे वो दुआ अभी भी पहले याद थी, लेकिन अब मैं शौरी तौर पे उसको सोच रही हूँ कि कितने अच्छे उसके अल्फाज है, अल्लामा सरकलिना, 4 लफ्ज़ और इनके अंदर क्या
खजाना। सच्ची बात है, हमने मांगा ही नहीं है, तभी नहीं मिला। मेरा नहीं ख्याल कि ये जितनी चीज़ें हमने इसमें पढ़ी हैं, इस पर हम शुरू करें ना मेहनत, 1 महीने तक हम सब मुत्तकीना बन चुके हो। शर्त यह कि दिल से थाम लें।
कि अभी आप कह रहे थे कि जो काम मुश्किल में किया जाए तो तब दुआ करनी चाहिए कि अल्लाह हमें तकवा दे। तो आज मैं ये लेक्चर सुनते हुए बस अपने लिए तकवा मांग रही थी, क्योंकि आज मेरा आने का इरादा नहीं था, तो अमार भी बीमार था, तो मुझे भी बहुत हो रहा था, तो इसलिए मैं कह रही कि आज मैंने जो नेकी की है थोड़ी मुश्किल में की है, अगर मेरा मुश्किल हुआ है तो अल्लाह मुझे इसी के सबब मुझे तकवा दे।
सब आमीन कहें। एक दूसरे को दुआएं दिया करें। आप लोग यहाँ एक एक्टिविटी लिखें। मुझे अपने वालिद की बात याद आ गई, हमें तब समझ नहीं आती थी, जब किसी को मिलते हैं लोग कहते हैं ना अस्सलाम वालेकुम, तो उसके क्या कहते थे, अल्लाह आपको नेकी दे, अल्लाह आपको नेकी दे, ये बोलते थे। तो हमें समझ नहीं आती थी ये नेकी कहाँ से मिलती है, किस बाज़ार से, किस दुकान से मिलती है। तो आज मुझे आपकी बात सुन के ये बात याद आ गई। आज से आप सब साथी एक दूसरे को दुआ में ये दुआ दिया करें। ये 12 चीज़ें हैं ना, अल्लाह आपको इखलास दे, अल्लाह आपको तवक्कुल दे, अल्लाह आपको अपनी मोहब्बत दे, خوف تو یہ ساری. اور اس میں آج کی بات جو آپ دیکھیے کہ اللہ آپ کو تقویٰ دے. دیں گے یہ دعائیں ایک دوسرے کو؟ آپ بیکار باتیں کرنا چھوڑ دیں. کیا دعائیں دیں گے ایک دوسرے کو؟ کہ اللہ مجھے یہ دے. اور یہ دعائیں لکھ کے لگاتے ہیں ادھر اسکول میں کہ اللہ آپ کو یہ دے. جہاں کوئی کمی دکھے نا آپ لکھ لیں, جہاں کسی میں کوئی کمی ان میں دکھی ان کو وہ دعا دیں. اللہ نے بندے کو عقل بہت دی ہے, سمجھ آ جاتی ہے اشارے سے کہ میں نے غلطی کہاں کی ہے. تو ہم سب بھی واقعی دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں تقویٰ دے. اب اگلا چھوٹا سا ٹاپک ہے لیکن اہم ہے کہ تقویٰ کہاں کیا جائے, یعنی مسجد میں کیا جائے آ کے صرف, خانہ کعبہ میں گئے ہیں تو تقویٰ کر لیتے ہیں ماشاء اللہ. یعنی تقویٰ کا محل و وقوع کیا ہے, کب اور کہاں کیا جائے؟ تو ایک لفظ میں اس کا جواب ہے, ہر حال میں تقویٰ کیا جائے. سوتے میں, جاگتے میں, ایسٹ میں, ویسٹ میں, خلوت میں, جلوت میں, گرمیوں میں, سردیوں میں. اب سردیوں میں تقویٰ اختیار کر کے موٹے کپڑے پہن کے ناک بھی چھپا لیں, اور گرمیوں میں اتنا تقویٰ کم ہو جائے کہ جسم کے کپڑے بھی اتر جائیں, یہ تو تقویٰ نہیں ہے نا. ہر حال میں تقویٰ کرنا ہے. ابو ذر سے روایت ہے کہ 6 دن تک نبی صلی اللہ علیہ وسلم ان کو وصیت کرتے رہے. کیسے؟ کانشیس کرتے رہے, ابو ذر ذرا عقل سے کام لو, میں کچھ بتاؤں تو اس کو مضبوطی سے باندھ لو. امیجن کیجئے سکھانے کا انداز. 6 دن تک استاد نے صرف اتنا کہا کہ ابو ذر ذرا ہوش سے لو, کہا میں کچھ بتاؤں گا نا تو باندھ لینا, مطلب ذہنی طور پہ تیار کر رہے تھے. پھر 7واں دن آیا تو کہا میں تم کو تمہاری خلوت اور جلوت, خلوت کیا ہے؟ خالی سے تنہائی, لونلینس, الون, اور جلوت جلوب سے زیادہ لوگوں کے بیچ میں ہونا. کہا کہ جب تم اکیلے میں ہو یا سب کے بیچ میں ہو, دونوں حالتوں میں اللہ کا تقویٰ اختیار کرنے کی وصیت کرتا ہوں. یعنی اتنی اہم نصیحت کرنے والے تھے کہ پتہ چلا اسٹوڈنٹ نے ایسی جاتے جاتے سنی انسنی کر دی. کئی دفعہ ہم ایسے نہیں کرتے, کان میں کسی نے کوئی بات کہہ بھی دی نا, ایک کان سے سنتے ہیں دوسرے سے اڑا دیتے ہیں. تو گویا کہ یہ باتیں کرنی ہیں. یاد رکھیے کہنے میں آسان ہے, کرنا مشکل ہے. بعض لوگ ہیں جو غفلت کا شکار ہو کر بھول جاتے ہیں کہ اللہ ان کی نگرانی کر رہا ہے, اور ان کے ذہنوں سے یہ بات محو ہو جاتی ہے کہ اللہ کی ذات حاضر ناظر ہے, ہر وقت بندے کو دیکھتی ہے. اور ابن عمر کی وہ روایت بھی ذہن سے نکل جاتی ہے کہ جب اللہ کے نبی نے ان کے جسم کا کوئی حصہ اپنے ہاتھوں میں پکڑا, روایت میں تو یہ کندھا پکڑا, ابن عمر کھڑے تھے تو اللہ کے نبی نے ان کے شولڈر کو پکڑا اور کہا کہ اللہ کی عبادت اس حال میں کرو گویا کہ تم اس کا اپنے سامنے مشاہدہ کر رہے ہو, اور دنیا میں اس طرح رہو گویا کہ تم اجنبی ہو یا رہ رہو. کن فی دنیا کا انک غریب عابر السبیل, لہٰذا تم کو اللہ کے سوا کسی سے کوئی سروکار نہیں ہونا چاہیے. یہ آخری جملے پہ غور کرے اور خود سے پوچھے کہ اللہ کے سوا کسی سے کوئی ہے سروکار؟ اللہ معاف کرے, ہمارا سارا سروکار ہے ہی دوسروں سے. یہ سروکار کیا ہوتا ہے؟ کار کام کو کہتے ہیں, یعنی اللہ کے سوا کوئی اور میرے کام بنا دے گا, یہ بندے کی ڈکشنری میں بھی نہ ہو. پھر اسی طرح عربی کے شاعر ہیں, وہ کہتے ہیں ابو نواس, اگر تم کو کسی دن تنہائی کا موقع مل جائے تو یہ مت کہو کہ میں تن تنہا اکیلا ہوں, بلکہ تم کو یہ کہنا چاہیے کہ ہمارے اوپر ایک ذات موجود ہے جو نگرانی کا فریضہ انجام دے رہی ہے, اور کبھی اس خام خیالی کا شکار مت ہونا کہ اللہ تعالیٰ ایک پل کے لیے بھی تم سے غافل ہے, حتیٰ کہ جو اس کے سامنے نہیں اسے اس کی بھی خبر ہے, اور اس کی نگاہوں سے کوئی غائب نہیں ہو سکتا. تو کیا پتہ چلا کہ ہم یہ لکھ کے لگا لیں. چھوٹے چھوٹے سٹکرز بھی ملتے ہیں, اللہ مجھے دیکھ رہا ہے, اس کو لکھ کے لگا لیں, اپنے سیل فون کے بیگ پہ لکھ کے لگائیں اور اپنے ہاتھ سے لکھیں. سٹکرز ادھر ہوں گے کہیں اسکول میں رکھے ہوئے, آپ لے کے اس کے اوپر خود لکھیں اللہ از واچنگ می, اللہ مجھے دیکھ رہا ہے. کہیں سیل فون پہ لگا لیں, کمپیوٹر اسکرین پہ لگا لیں, اور ٹیلی فون پہ لگا لیں, جہاں جہاں بیٹھ کے لگتا ہے نا کہ ذرا بہکنے کے چانسز ہیں وہاں لگا لیجیے, انشاءاللہ اس سے بہت فائدہ ہوگا. پھر اسی طرح سفر کی حالت ہو یا حضر کی ہو, دونوں میں تقویٰ چاہیے. حضرت ابو ہریرہ کہتے ہیں کہ ایک شخص آپ کے پاس آیا اور کہنے لگا اللہ کے نبی میں سفر پر جانا چاہتا ہوں تو مجھے وصیت فرمائیے. اچھا کتنے اچھے تھے جو دعائیں لے کر جاتے تھے, اور اللہ کے نبی کتنی پیاری دعائیں ان کو دیتے تھے. کیا دعا دی؟ تم کو چاہیے کہ اللہ کے تقویٰ کا سہارا پکڑو, اور ہر بلندی پر تکبیر یعنی اللہ اکبر کہنا اپنا شعار بنا لو. جب وہ شخص چلا گیا تو آپ نے دعا دیتے ہوئے فرمایا اے اللہ اس کے لیے سفر کی مسافت کو سکیڑ دے, مراد یہ کہ اس کے سفر کی دوری کو قربت میں بدل دے, اس پہ سفر آسان کر دے. اب سوال پیدا ہوتا ہے کہ سفر کے ساتھ تقویٰ کا کیا تعلق ہے؟ بہت آسان بات ہے, آپ دیکھیے کہ اپنی جگہ پہ 10 لوگ ہمیں جانتے ہیں. ہم کوئی غلط کام کریں گے نا, کوئی جاننے والا دیکھ لے گا, اور وہ ہمارے ابا کو فون کر دے گا یا اماں کو کر دے گا یا شوہر کو کر دے گا یا بیوی کو بتا دے گا کہ آپ کے شوہر صاحب وہ جاب پہ نہیں گئے ہوئے، وہ تو اس وقت فلاں جگہ بیٹھے ہوئے ہیں. سمجھ گئے نا؟ سفر میں کیا ہوتا ہے، ہر لمحے نئی جگہ، نئے لوگ، کوئی دیکھنے والا نہیں ہوتا. اور عموماً سفر کے دوران انسان اپنے وطن، اپنے ملک سے دور ہوتا ہے، تو غلط کام کرتے وقت احساس نہیں ہوتا، نہ بدنام ہونے کا نہ رسوا ہونے کا. وہی واقعہ یاد کیجئے جو آپ کو دو جوانوں کا سنایا تھا جو مدینہ سے ڈرکی گئے. کیا سوچا؟ اس طرح کس نے ہمیں دیکھنا، جو مرضی گل کا پاڑا کر لیں. تو لہٰذا سفر کی دعا میں اللہ کے نبی نے کہا، یہ لمبی دعا ہے نا اللہ کے نبی صلی اللہ علیہ وسلم کی، جو سفر کی دعائیں پڑھا کبھی آپ نے کہ نہیں، اللہم انی اسالک من سفری نہاز البر و تقوی و من العمل ما تردہ، اللہم حوین علینا سفر نہاز البر و تقوی. آپ دیکھیے بر اور تقوی کی بات ہے، تو جب بھی پڑھتے سفر ظاہر ہے روزی ہوتا ہے الحمدللہ. گھر سے ادھر آتے ہیں، پتہ نہیں آپ پڑھ کے آتے ہیں کہ نہیں، کتنے لوگوں نے آج پڑھی تھی یہ دعا گاڑی میں بیٹھ کر؟ بس وہی آتی ہے. اب کیوں ہم بڑے ہوں، ہم آگے کیوں بڑھیں؟ آتی جو سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین. توبہ توبہ، ہم اتنی لمبی دعا پڑھتے ہیں؟ یہ تو پاکستان جانے کے لیے پڑھتے ہیں نا. لمبا سفر ہو تو لمبی دعا، اور چھوٹا سفر ہو تو چھوٹی. آپ کا اپنا فائدہ ہے. اب دیکھیے کل ہم درمن گئے ہوئے تھے، جاتے ہوئے ہارڈلی 35 منٹ لگے. میں نے کہا خامخی شور مچاتے ہیں لوگ، فلاں جگہ دور ہے فلاں. جب کوئی مجھے کہتا ہے نا گھنٹے کا سفر ہے، میں دل میں سوچتی ہوں دیکھنا یہ آدھے گھنٹے سے تھوڑا سا زیادہ ہوگا. اتنی جلدی ہم پہنچ گئے ماشاء اللہ. واپسی پہ جب ہم نکلے وہاں سے تو ٹریفک ٹائم تھا، سفر تو وہی تھا، لیکن ٹریفک میں اسٹک ہوئے تو میرے حالے 15-20 منٹ ایکسٹرا لگ گئے ہمارے. تو میں نے سوچا یہ دعائیں کتنا کام دیتی ہیں. اور وہ بچی جو لے کے ساتھ گئی تھی وہ ہر ویک آتی ادھر ماشاء اللہ، تو کہنے لگی کہ میں بعض دفعہ 30 منٹ میں بھی پہنچ جاتی ہوں، جب نکلوں تو ساری روڈس کلیئر ہیں. تو آپ کہیے وط میں انا بودا ہو، کہ اللہ اس کے بود اس کی دوری کو کم کر دے. اللہ کرنے پہ قادر ہے. یہ آپ کا اللہ سے تعلق ہے جو آپ کی زندگی کے راستوں کو آسان کرتا ہے. تو اللہ تعالیٰ ہمیں اس کی توفیق دے. اب آخری ٹاپک ہے ہمارا اس موضوع کا، تقوی کے فوائد اور ثمرات کے. 22 فوائد ہیں جس کو اگر آپ الگ الگ کریں گے نا تقریباً 30 بنیں گے. 22 کس سوچ کے ساتھ ہے؟ کیونکہ اس میں ایک میں دو دو بھی ہیں. بعض دفعہ میں ان کا خلاصہ کراؤں گی، بک میں سے آپ خود پڑھ لیں گے. 397 پیج سے لے کر 420 پیج تک یہی ٹاپک چلے گا، اور بہت کامن ہے. اس کو تھوڑا سا مختصر کرنے کی وجہ بھی ہے کہ اس موضوع پہ درس موجود ہیں، کئی جگہ درسوں میں بات ہوئی تقویٰ اور اس کے فوائد. اور اتنا ایزی ٹاپک ہے یہ، قرآن کی صرف آیتیں تقویٰ والی جمع کر لیں تو الحمدللہ یہ موضوع پورا ہے. لیکن ہمیں اس وقت یہاں اس کو اس سوچ سے سننا ہے کہ اتنا کچھ تقویٰ کا سن کر کیا اب ہمارا یہ دل کر رہا ہے کہ ہم متقی بن جائیں، یا پھر ابھی ہمیں مزید موٹیویشن کے لیے اس کے فوائد کو جاننے کی ضرورت ہے. تو پیچھے بات ہو گئی کہ تقویٰ جو ہے اصل میں دنیا میں بھی اور آخرت میں بھی کامیابی کی بات ہے. اور آپ نوٹ کریں گے سب سے زیادہ جو حکم ہے نا قرآن میں وہ تقویٰ کا ہے، یعنی صیغہ امر، فعل امر کہہ لیجئے، انٹروگیٹیو کہہ لیجئے، حکم کے الفاظ کہہ لیجئے، سب سے زیادہ تقویٰ. اتق اللہ، تقویٰ اختیار کرو. اور اب پہلا حکم ہی دیکھیں سورہ بقرہ کی پہلی آیتیں. آپ کہتے ہیں نا کہ سورہ فاتحہ الگ ہے، قرآن جو اصل میں وہ کہاں سے شروع ہوتا ہے؟ الف لام میم ذالک الکتاب. آپ کہہ لیجئے کہ ایک چھوٹا سا صحیفہ تھا سورت فاتحہ، وہ قرآن کے شروع میں رکھ دیا گیا. اصل قرآن پہلی جس آیت سے شروع ہوتا ہے، الف لام میم ذالک الکتاب لا ریب فیہ ھدى للمتقین. تو وہاں آپ کو بتایا گیا تھا کہ متقین کون ہے؟ ہدایت کی طلب رکھنے والے، خود کو بدلنے والے، خود سے جنگ کرنے والے لوگ، کہ وی وانٹ ٹو چینج آور سیلف، وہ متقی ہیں. تو لہٰذا قرآن پاک میں تقویٰ کا بہت زیادہ حکم ہے. حضرت ابو سعید کہتے ہیں کہ ایک شخص نے اللہ کے نبی سے آ کے پوچھا مجھے وصیت کرے، تو آپ نے کہا تم کو چاہیے کہ تقویٰ کے دامن کو مضبوطی سے تھام لو، کیونکہ تقویٰ اپنے اندر ساری بھلائیاں لے کر آتا ہے. اور یہ سچ ہے، ایک دفعہ آپ کے اندر تقویٰ آ گیا، باقی خیر کے سارے خزانے خود بخود آ جائیں گے. اسی طرح ابو سعید سے ہی ایک اور روایت ہے کہ ایک شخص نے ان سے کہا مجھے وصیت کریں، تو انہوں نے کہا ٹھیک، تم نے مجھ سے وہی پوچھا جو میں نے بھی اللہ کے نبی سے پوچھا تھا، تو میں بھی تمہیں وہی کہتا ہوں جو اللہ کے نبی نے مجھے کہا تھا. اور وہ کیا تھا؟ میں تم کو اللہ کے تقوی کی وصیت کرتا ہوں، کیونکہ اللہ کا تقوی ہر چیز کی بنیاد ہے، یعنی اللہ کا تقوی ہی اختیار کرو. اسی طرح ابن مسعود سے روایت ہے، کہتے ہیں کہ تم لوگوں میں سے وہ شخص ہمیشہ بھلائی سے لطف اندوز ہوتا رہتا ہے جب تک کہ تقوی اس کا شعار بنے اور وہ اللہ سے ڈرتا رہے. نوٹ کیجئے گا، भलाई करना यानी गुड डीड्स को एंजॉय कौन करता है? जिसके अंदर तकवा हो। मारे बांधे तुम कर ही लेते हैं, बोझ भी है, मजबूरी है, ना किया तो मारे जाएंगे, लेकिन इंजॉय वही करेगा अपनी नेकी को जो अल्लाह से डरेगा। हमारे सलाफ में किसी ने अपने भाई को वसीयत के तौर पे कुछ लिखा, जिसका खुलासा क्या था, कहते हैं कि तुमको और ख़ुद को तकवा की वसीयत करता हूँ, क्योंकि ये दुनिया और आखरत के लिए ज़्यादा राह है। ज़्यादा राह क्या होता है? वो खाना जो मुसाफिर रास्ते में खाने के लिए रख लेता है। तो इसको हर भलाई तक रसाई के लिए रहबर बना लो, हर शर से किनारा कशी इख्तियार करने का आलह कार बना लो, और अल्लाह की ज़ात पर तवक्कुल करने वालों के लिए इस चीज़ से निजात का ज़रिया है, जिससे इनको ख़दशा हो और तवक्कुल इस जगह से हसूल रिस्क का बास है। यानी मुराद ये है कि तकवा से रिस्क भी मिल जाता है और अल्लाह ताला भी राज़ी होता है। इसी तरह आप देखिए कि जो हमारे असलाफ थे ना, अपनी टीम्स को तैयार कैसे करते थे। ये बड़ा खूबसूरत मरहला है आपके लिए इधर, कि बज़ दफ़ा लोग टेक्निकल थिंग्स पे बहुत बात करते हैं ना, टेक्निक सिखाते हैं। मिसाल है, आप एडिटिंग करना चाहती हैं तो आपसे मीटिंग शुरू की और आपको फ़ौरन कहा आप अपने पास ऑडेसिटी कीजिए, डाउनलोड कीजिए, ये करें वो करें, कंप्यूटर है, ठीक है ठीक है। यानी आपको स्किल सिखाते हैं लोग। हमारे असलाफ क्या करते थे? किधर भेज रहे हैं? लश्कर को भेज रहे हैं। यानी जो भी लश्कर थे, फौज की लीडर बन के जाते थे कहाँ भी, तो उनको लिखते क्या थे ये सिखाते थे, कहाँ तीर फेंकना, कितनी तलवारें हैं, सामान रखा है कि नहीं, गोलियां हैं कि नहीं, चेक कर लो। हम इंतजामात में उलझे रहते, प्रोग्राम हो रहा है, माइक रखा नहीं, ये रखा नहीं, वो रखा नहीं, कुर्सियां रखी, मेज रखी, छोड़िए इन सब चीज़ों को, ये बाद की बात है। पहले क्या करो? कहते मैंने तुमको अल्लाह का तकवा और इसकी इताअत और फरमा बरदारी और इसके अहकाम फ़राइज़ और वाजिबात की पाबंदी और तुम्हें दीन और ईमान की अमानत की पासबानी की जिम्मेदारी सौंपी है। देखिए कितने कंधे भारी कर दिए आपने उस सरबराह के। आप किसी लीडर को, ग्रुप लीडर को, किसी क्लास इंचार्ज को, किसी इवेंट इंचार्ज को, किसी ब्रांच मैनेजर को आप ये हुक्म दे दें कि देखें मैंने आपके कंधों पर बहुत बड़ी जिम्मेदारी रखी, तो वो तो मुस्कुराना भूल जाएगा। जहाँ हम लड़ते हैं ना ओहदों की फाइट पे, आम जुबान में, वहाँ बंदा झुक जाता है इस जिम्मेदारी के एहसास से। और ये बहुत बड़ा फ़र्क आपने भी देखा होगा। अल्हम्दुलिल्लाह अल्लाह नजरे बद से बचाए। आज तक किसी प्लेटफॉर्म पे दुनिया के किसी मुल्क में हमने अपने स्टाफ में झगड़े नहीं देखे। अल्लाह का शुक्र, अल्लाह बड़ी बात से बचाए, नज़र से भी बचाए, हंसे से भी बचाए। हमेशा मैंने देखा है कि एक दूसरे की तारीफ ही करते हैं। ये सब जगह, ये आपकी सिर्फ बात नॉर्वे वालों की नहीं है, हर जगह का स्टाफ ऐसे है शीरो शक्कर। क्यों? अल्लाह के लिए करते हैं, अल्लाह का तकवा। कोई नहीं रोकता उनको, आपको भी कोई रोक सकता है? कोई फॉर्म फिल कराए हुए आपसे कि आप हमें छोड़ गए तो पुलिस में दे दिया जाएगा, छोड़ दिया तो ये होगा, आप कसम खाएं आपने हम ओथ लिया और आपने हमसे प्लेज किया और बैत लिया और टूट गया, ये क्या बातें हैं? छोड़िए, इस तरह तो अल्लाह ने रिश्ते भी नहीं जोड़े। असल बात यह है कि आप ऐसे लोगों को जोड़े जैसे अल्लाह के नबी ने जोड़ा था। किसको? किसी को पता मेरे जिम्मे से क्या बात आई होगी? सिर्फ कवायफ से बात कर रही हूँ। 3 दिन तक बांधे रखा सुमामा को, कैदी बनाकर रोज आकर इस्लाम पेश करते। यार सुमामा क्या दिल का हाल है, कहा छोड़ दो मुझे, मैं चला जाऊंगा। अपनी बड़ाई में अल्लाह के नबी को देखते भी नहीं थे, और वो सिर्फ आपके सहाबा का डिसिप्लिन देखते रहे और उनकी समय नवाताना देखते रहे और दीन की कोशिशें। और जब तीसरे दिन हमने कहा जाए सुमामा आप आजाद है, तो खाद धोए, उधर से शावर लेकर आए और कहा अशहदु अल्ला इलाहा इल्लल्लाह, कब कैद से निकाल कर आपने मुझे अपना कैदी कर लिया। ये होती है समा बसर। ये कागजों पे लिखा क्या, फाड़ के फेंक दीजिए। जिसने नहीं मानना ना, वो लिखे हुए की भी परवाह नहीं करेगा। ये सिर्फ एक सिस्टम के लिए इंसान कर ले तो बड़ी बात है, अदरवाइज आप कभी कागजों से लोगों को नहीं जोड़ सकते। डरते तो बहुत हैं लोग इस चीज से, लेकिन असल चीज जो किसी टीम को, किसी गिरोह को जोड़ के रखती है, वो क्या है कि आप हमें निकालेंगे, हमने नहीं निकलना, क्योंकि हम निकल गए तो हम कौड़ियों के मोल बिकेंगे। वही आपको याद है एक आज की बात में, क्लास में इतनी बात भी हुई थी कि एक मैकेनिक था, मोटर सही कर रहा था, तो एक पुर्जा था छोटा सा लोहे का, उसको गाड़ी में फिक्स करना चाह रहा था, तो वो उसकी जगह पे पूरा नहीं आ रहा होगा, कुछ होगी गड़बड़, तो उस लोहे के टुकड़े को क्या कहता है, किसको याद है? शाबाश, बिल्कुल सही याद है आपको। कहने लगा सीधा होके लग जाए इस गाड़ी में, वरना बेकार भाव बिकोगे। कबाड़िया आएगा, ये लोहे का टुकड़ा चंद टकों के मोल बिकेगा, इस गाड़ी में लगोगे तुम गाड़ी का हिस्सा बन जाओगे। तो हकीकत यह है कि हमारे असलाफ किस तरह तकवा की बातें करते थे कि फिर कभी उनकी टीमों में कभी धमके नहीं, एक से दो, दो से चार नहीं होते थे गिरोह, फूट नहीं पड़ती थी, वजह क्या कि अल्लाह के लिए जोड़ते थे और उनको जिम्मेदारियों का एहसास दिला देते थे। फिर इसी तरह आप देखिए कि वो उसमें कह कहते हैं कि देखो जिस किताब मुकद्दस का तुमको अमीन और मुहाफिज बनाया है, इसकी इस तरह हिफाजत करते रहने का तरीका इख्तियार करने की वसीयत करता हूँ। सिर्फ ये बाकी मैनेजमेंट के मामलों को नहीं देखना, जो मैसेज देने जा रहे हो उस किताब को भी ना बदलना। हमारी इस्तलाह में ये बात समझ आती है तो क्या पता चला कि अल्लाह का खौफ जो होता है वो बंदे को फिर सीधा रख देता है। कौन किसी को रोक सकता है। कल किसी जगह एक मैसेज था, हमारी एक नई क्लास है, तो उन्होंने, यानी बहुत अच्छी सिस्टर है, मुझे पूरा यकीन है, तभी मैंने उनको इजाज़त दी कि वो पढ़ाएं, तो उन्होंने कोई ऐसा मेरे से सवाल पूछा कि उनको किसी की तरफ से आया कि आपकी रिकॉर्डिंग हम ग्रुप में भेजना चाहते हैं, किसी में तो भेज दें। तो मैंने बगैर किसी लीलो लपट के या ये कि वो माइंड करे, मैंने कहा कि देखिए बहुत शुक्रिया आपने मुझसे पूछा, जजाकअल्लाह खैर, लेकिन आप अभी बिल्कुल अपनी रिकॉर्डिंग आगे शेयर नहीं करेंगी, जब तक वो पूरी भेजिए, हम अपने चार छः पुराने नए पुराने एडमिन्स को भेजेंगे, वो सुनेंगे, फिर हमें पता है कि आपका पहला साल है, आप फर्स्ट टाइम ये काम कर रही हैं, कहीं ये जज्बात भर जाते हैं, कहीं कुछ ना कुछ। मैंने कहा जब तक चार छः लोग आपकी रिकॉर्डिंग सुनेंगे, फिर उसके बाद एडिटिंग होगी, फिर ग्रुप्स में जाएगा। अब वो नाराज़ होंगी, रूठेंगी, मुझे यकीन है वो नहीं होंगी, वो मेरा शुक्रिया बोलेंगी। वरना देखिए ना, वो अपनी रिकॉर्डिंग, जिसमें मिसाल एक इंसान कभी कोई टंग स्लिप करते, आप उसको 100 ग्रुप्स में भेज दें तो 100 गलतियां हो गई ना। तो हमेशा याद रखिए, छांटे लोगों को, उनको ट्रिम करें ताकि वो आगे अच्छा काम करें। हम तुम भी कर लो इसो के, ये भी ठीक वो भी ठीक, आपको बाद में पता ही नहीं कि हुआ क्या। तो खिचड़ी जो पक जाती है ना, वो स्टैंडर्ड नहीं रहता। इसीलिए सहाबा कराम हमेशा उनको ये दावत देते थे। अगले पेज के शुरू के जुमले हाईलाइट करें, बहुत खूबसूरत हैं। कहते हैं कि ये तकवा ही है जिसकी वजह से इंसान को नबियों का वारिस कहा गया। कौन होते हैं नबियों के वारिस? उलमाए कराम। तो इल्म वाले तकवा के साथ जुड़े होंगे तो नबियों के वारिस होंगे, और इसी की वजह से नबियों की मराफकत मिलेगी, और तकवा इनके चेहरों पर शादाबी का बायस होता है। कितने लोग सोचते हैं कि उनके चेहरे खिले रहते हैं। चेहरा कैसे खिलता है? तकवा के साथ खिलता है, अपनी जिंदगी का सही इस्तेमाल करने वाले का चेहरा खिलता है। तो वो कहते हैं कि चेहरों पर तकवा की वजह से शादाबी छाई रहती है। ये तकवा है जो इन्हें दीदार इलाही से मुशर्रफ होने की सआदत बरसेगा। ये हाईलाइट कीजिएगा। लफ्ज़ इतने मुश्किल होते हैं उर्दू के कि वो लज्जत नहीं आती, अपने लफ्जों में मुझे ज्यादा मजा आता है। क्या खुलासा है? कि तकवा वाले ही अल्लाह के चेहरे का दीदार कर सकेंगे। सुभान अल्लाह, कितने लोग हैं जो इस बात को सोचते हैं। और तकवा मुसीबतों और फितनों से बचने का भी जरिया है, और क्यामत के दिन की हौलनाकी से बचने का वसीला है। तो क्या पता चला कि तकवा हकीकत में बहुत बड़ी दौलत है, और तकवा अल्लाह की रहमत के हसूल का जरिया है। आप 1 2 3 करते जाएं। पहला फायदा, अल्लाह की रहमत मिलेगी। और हजरत सलमान फारसी की वो मशहूर रिवायत है जिसमें अल्लाह के नबी ने फरमाया कि अल्लाह की रहमत के 100 हिस्से, और रहमत के हर हिस्से का हुजम आसमान और ज़मीन के बीच में पाए जाने वाले खला के बराबर है। इमेजिन करें, इस ज़मीन से आसमान तक का फासला कितना है? 500 साल है। तो अल्लाह की रहमत के 100 हिस्से हुए, और हर हिस्सा 1 पोर्शन कितना है? ज़मीन से आसमान तक। कुछ हिस्से को अपनी मखलूक के बीच में तकसीम कर दिया, जिसकी वजह से माँ भी अपने बच्चे से मोहब्बत करती है, और वहशी जानवर भी एक घाट पर पानी पीते हैं, और आम मखलूकात भी करती एक दूसरे पे। लेकिन क्यामत के दिन वो अपनी रहमत को मुत्तकीन के लिए मखसूस कर देगा, और अल्लाह ताला क्यामत के दिन मुत्तकीन के साथ इस दुनिया के रहम व करम से 99 यानी 99 हिस्से ज्यादा का मामला करेगा। यानी उस दिन मुत्तकियों के लिए उसकी रहमत जोश में होगी। कितना बड़ा फायदा क्या हुआ कि बंदे पे अल्लाह की खास रहमत होगी। दूसरा फायदा तकवा का क्या है कि आमाल की कबूलियत का जरिया है। सूरत मायदा की आयत 27 जो हाबील और काबील के वाक़े में आती है, आदम के दो बेटों की कुर्बानी का जिक्र है, तो उसमें क्या कहा? इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, बेशक अल्लाह मुत्तकी लोगों से कबूल करता है। इसी तरह इब्ने उमर के बारे में आता है कि एक साइल उनकी खिदमत में मांगने के लिए आया, तो बेटे को कहने लगी इसको 1 दीनार दे दो। बेटे ने दे दिया, साहिल को दीनार दिया, वो चला गया। इब्ने उमर के बेटे अकील ने फरमाया, अब्बा जान आपकी तरफ से अल्लाह इसको कबूल फरमा ले। यानी बाप को सदका करता देखकर बेटा उनको दुआ दे रहा है। ये सुनकर इब्ने उमर ने अपने बेटे को मुखातिब किया کہ اگر مجھے اس بات کا علم ہو جائے کہ اللہ نے میرا ایک سجدہ تک قبول کر لیا یا میرے ایک درہم کا صدقہ اس کی بارگاہ میں قبولیت کے مقام تک شرف پا گیا, تو یہ مقبول بارگاہ الہی ہونے کی پوشیدہ کیفیت میرے نزدیک موت سے زیادہ مرغوب نہ ہوتی. تم کو کچھ پتہ بھی ہے کہ اللہ تعالیٰ کے ہاں شرف قبولیت کی منزل کس کو ملتی ہے؟ بے شک وہ متقیوں اور پرہیزگاروں کو ملتی ہے. بات واضح ہوئی؟ یعنی صرف میرا ایک درہم قبول ہو جائے اور صرف میرا ایک سجدہ قبول ہو جائے تو یہ بات مجھے موت سے بھی پیاری ہے. ان کو موت اچھی لگتی تھی, یعنی وہ کہتے ہیں صرف ایک قبول ہو جائے تو مرنا چاہتا ہوں, یہ مطلب ہے. وہ کہتے ہیں نا بیڑا پار, اے اللہ بس میرا ایک سجدہ قبول کر لے پھر مجھے موت دے, یہ مطلب تھا. یہ جو میرا آپ کا موت سے ایک آنکھ مچولی کا دور چلتا ہے نا, بیمار نہ ہو جاؤں ڈاکٹر کو دکھاؤں, یہ اصل میں تقویٰ سے دوری ہے. کہتے ہیں صرف ایک سجدہ میرا بس قبول ہو تو پھر بسم اللہ کر لے جا مجھے. تبھی تو آپ دیکھیں نبی خوشی خوشی جان دیتے تھے. اللہ اکبر. تیسرا فائدہ کیا ہے؟ دنیا کے عذاب سے بھی انسان بچ جاتا ہے. حامیم سجدہ کا نمبر آیت کا نوٹ کر لیں, آیت 18 حامیم سجدہ. وَنَجَّيْنَا الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ, کہ ہم نے ایمان والوں کو اور تقویٰ والوں کو بچا لیا. چوتھا فائدہ کیا ہے؟ کہ اللہ کی رضا, گناہوں کا کفارہ, جہنم سے نجات اور جنت کے حصول کا ذریعہ تقویٰ. اب آپ دیکھیں اگر آپ گنیں تو اسے ایک ٹائٹل میں 1, 2, اور 3 آتے ہیں, ٹھیک ہے؟ اسی لیے میں نے آپ کو شروع میں اشارہ کیا تھا. اس کی دلیل کیا ہے؟ سورۃ مائدہ آیت 65, وَلَوْ أَنَّ أَهْلَ الْكِتَابِ آمَنُوا وَاتَّقَوْا لَكَفَّرْنَا عَنْهُمْ سَيِّئَاتِهِمْ, ہم ان کی برائیوں کو ان سے دور کریں گے. وَلَأَدْخَلْنَاهُمْ جَنَّاتِ النَّعِيمِ, اور ہم ان کو نعمتوں والی جنت میں داخل کر دیں گے. پھر اسی طرح سورۃ طلاق آیت نمبر 5, وَمَن يَتَّقِ اللَّهَ يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُعْظِمْ لَهُ أَجْرًا, جو کوئی اللہ سے ڈرے گا وہ اس کی برائیاں دور کر دے گا اور اسے بڑا اجر دے گا. پھر اسی طرح تقویٰ کا فائدہ, قیامت کے دن کی ہولناکی اور گھبراہٹ سے اللہ محفوظ رکھے گا. سورۃ انبیاء 103 اس کی دلیل ہے, انہیں سب سے بڑی گھبراہٹ غمگین نہ کرے گی اور انہیں آگے سے لینے کے لیے فرشتے آئیں گے اور کہیں گے یہ ہے تمہارا وہ دن جس کا تم وعدہ دیے جاتے تھے. پھر اسی طرح تقویٰ کی وجہ سے جہنم سے نجات ہے. اس کی دلیل سورۃ مریم 71 اینڈ 72, وائم من کو ملا واری دوہا, پلسرات کا ذکر ہے کہ تم میں سے ہر ایک کو اس پر سے گزرنا ہے اور یہ آپ کے رب کے ذمہ قطعی بات ہے. پھر ہم ان لوگوں کو بچا لیں گے جو تقویٰ اختیار کرتے تھے اور ظالموں کو اس میں ہی گھٹنوں کے بال گرا چھوڑ دیں گے. کس میں؟ جہنم میں. اللہ تعالیٰ ہم سب کو بچائے. پھر اسی طرح متقین کو جنت کا وارث بنایا جائے گا. سورۃ آل عمران 133, وَجَنَّتِنَ اَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ وَعِدَّتْ لِلْمُتَّقِينَ. پھر اس کے بعد اللہ تعالیٰ جنت کی خوشخبری دیتے ہیں اس شخص کو جو متقی ہو. سورۃ مریم 63, تِلْكَ الْجَنَّةُ الَّتِي نُورِثُ مِنْ عِبَادِنَا مَنْ كَانَ تَقِيًّا. سورۃ قاف 31, وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ غَيْرَ بَعِيدٍ, اور جنت پرہیزگاروں کے لیے قریب کر دی جائے گی اور کچھ دور نہ ہوگی. دیکھیے کبھی غور کرتے ہیں کہ ہر دوسری آیت میں تقویٰ کا لفظ آ جاتا ہے, خاص طور پہ جنت کی آیتیں. پھر سورۃ نبا 31, اِنَّ لِلْمُتَّقِينَ مَفَازًا, متقیوں کو اللہ تعالیٰ مفاز دے گا یعنی کامیابی دے گا. سورۃ قمر 54, اِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ, بے شک بچ کے رہنے والے باغوں اور نہروں میں ہوں گے. اور سورۃ زمر آیت 73, وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا, گروہ در گروہ لوگ آئیں گے, یعنی اللہ ان کو پیدل نہیں چلائے گا بلکہ ان کو سواریوں پہ بلائے گا. پھر سورۃ مریم آیت 85, یوم نخشر المتقین الی الرحمن وفدا, جس دن ہم متقی لوگوں کو رحمان کی طرف مہمان بنا کر اکٹھا کریں گے. سوچیں آپ کی آج رات دعوت ہے اور ہوسٹ کون ہے؟ اللہ سبحانہ وتعالی. کیا آپ کا پروٹوکول ہوگا؟ کیا آپ کی شان ہوگی؟ سورۃ زخرف آیت 67, الاخلاء یومئذ بعضهم لبعض عدو, آج کے دن سارے گہرے دوست ایک دوسرے کے دشمن ہوں گے مگر الا المتقین. تو ایک فائدہ کیا پتہ چلا؟ تقویٰ سے دوستیاں آخر تک قائم رہیں گی. اور حقیقت ہے جب دنیا داری نکل جاتی ہے تو دوستیاں بھی دیر پا ہو جاتی ہیں. پھر اسی طرح تقویٰ والے ایک دوسرے کے سامنے تختوں پر بٹھائے جائیں گے. سورۃ ہجر آیت 45 سے 47, ان المتقین فی جنات و عیون ادخلوها بسلام آمنین. اور اللہ ان کے دلوں کے کینے بھی نکال دے گا. وَنَزَعْنَا مَا فِي صُدُورِهِم مِّنْ غِلٍّ إِخْوَانًا عَلَى سُرُرٍ مُّتَقَابِلِينَ. پھر اسی طرح تقوی والوں کو جنت میں وہ جو چاہیں گے ملے گا. اس کی دلیل سورۃ نحل 31، جنات عدنی یدخلونہا تجری من تحتہا الانہار لہم فیہا ما یشاؤن. ذرا 3 سیکنڈ سوچیں. آپ کے شوہر کہہ دیں آج کہ آپ بیگم جو مانگیں گی آپ کو ملے گا، تو ان کے پاس کچھ رہے گا بیچاروں کے پاس؟ سچی بتائیں جی، آپ پھیل ہی جاتا ہے، بہت ہی پھیلتا ہے. اتنی سی لڑکی آتی ہے پھیل کے اتنی بڑی ہو جاتی ہے، تو شوہر بیچارے کے تو وہ کہتے ہیں اس کے جوڑوں میں بیٹھ جاتی ہے. لیکن اللہ کہتا ہے کہ اس دنیا میں بس شوہروں کو اتنا نہ ستاؤ تو وہاں جو مانگو گی تم کو مل جائے گا. پھر اسی طرح جو اللہ سے ڈرتا ہے اس کے لیے بالا خانے ہیں، ملٹی اسٹوری گھرز ہوں گے. سورہ زمر 20، لیکن الذین اتقوا ربهم لهم غرف من فوقها غرف مبنیہ. پھر اسی طرح سے جو لوگ اپنے رب سے ڈر جاتے ہیں ان کو بھی یہی کچھ ملے گا. سورت مرسلات 41 سے 43، ان المتقین فی ظلال و عیون وفواکہ مما یشتہون کلوا واشربوا ہنیئا بما کنتم تعملون. یقیناً پرہیزگار لوگ اس دن سایوں اور چشموں میں ہوں گے اور پھلوں میں ہوں گے. پھر اسی طرح سورت بقرہ 212 میں پتہ چلا کہ متقی لوگوں کو اللہ وہاں عزت دے گا، رتبے دے گا. زجین للذین کفر الحیات الدنیا ویسخرون من الذین آمنوا والذین اتقوا فوقهم یوم القیامہ. یہ تو تھی قرآن پاک کی چند آیات جس میں تقویٰ کا ذکر تھا.